الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما أنزل على الملكين ببابل هاروت وماروت وما يعلمان من أحد حتى يقولا إنما نحن فتنة فلا تكفر فيتعلمون منهما ما يفرقون به بين المرء وزوجه وما هم بضارين به من أحد إلا بإذن الله ويتعلمون ما يضرهم ولا ينفعهم ولقد علموا لمن اشتراه ما له في الآخرة من خلاق ولبئس ما شروا به أنفسهم لو كانوا يعلمون عراق میں کسی زمانے میں ایک شہر تھا، اس کا نام تھا بابل. قرآن کے اندر یہ نام آیا بابل بابل. حضرت ابراہیم علیہ الصلات والسلام کی پیدائش بھی اسی شہر اور اس کے اطراف میں بتلائی جاتی ہے. بابل شہر دو چیزوں میں بہت فیمس تھا، ایک وہاں کا میجک اور جادو اور دوسرا وہاں کی وائن اور شراب. یہ شہر پھر ختم ہو گیا، اس کے آثار اور کھنڈرات بتلائے جاتے ہیں. اس بابل شہر کے اندر لوگوں کے اندر جادو کا بہت چرچا تھا، لوگ جادو کرتے، جادو سیکھتے، اس کو نیکی کا کام سمجھتے. اتنا زیادہ لوگوں پر جادو کا شوق تھا کہ آسمانی باتیں، نبی کی باتیں، نبی کے معجزے، نبی کے چمتکار اور جادو کو لوگ ایک جیسا سمجھتے تھے. اللہ تعالیٰ نے آسمان سے دو فرشتے بھیجے، ایک فرشتے کا نام ہاروت اور دوسرے فرشتے کا نام ماروت. یہ دو فرشتے آئے اور بابل شہر کے اندر انسان کی شکل میں رہنے لگے، اور اللہ تعالیٰ نے ان کو جادو کا بڑا علم سکھا کر کے دنیا میں بھیجا تھا دونوں فرشتوں کو. اور کچھ دلیل کچھ پروف ایسے دیے گئے جس سے لوگ مان لیوے کہ یہ دونوں اللہ کے فرشتے ہیں. جیسے دنیا میں نبی آتے ہیں تو نبی بھی جنرل انسان کی طرح ہوتے ہیں, لیکن اللہ تعالیٰ نبیوں کو معجزہ دیتے ہیں, چمتکار دیتے ہیں جو کوئی نہیں کر سکتا. اس کے ذریعے لوگ مان لیتے ہیں کہ یہ اللہ کے نبی ہے اور ان کی اطاعت کرتے ہیں, ان کی بات مانتے ہیں, ان کی شریعت پر عمل کرتے ہیں. تو یہ دونوں اللہ کے فرشتے ہیں. اس کے اوپر اللہ نے دلیل دی تاکہ لوگ مانیں کہ یہ فرشتے ہیں, اور وہ جو بات کہے وہ لوگ ماننے لگے. اور فرشتوں کو انسان کی شکل میں بھیجنے کا مقصد یہ تھا کہ بابل کے لوگوں کو سمجھاوے کہ جادو ڈفرنٹ چیز ہے اور نبی کا معجزہ الگ چیز ہے. اللہ کی بات جو آسمان سے آتی ہے وہ الگ ہے اور جادوگروں کی باتیں الگ ہیں. یہ سمجھانے کے لیے اللہ تعالیٰ نے باقاعدہ دو فرشتوں کو آسمان سے دنیا میں بھیجا اور وہ انسان کی شکل میں بابل میں رہنے لگے. اب یہاں ایک سوال یہ پیدا ہوتا ہے کہ اللہ تعالیٰ نے یہ کام نبیوں کے پاس کیوں نہیں کروایا, لوگوں کو سمجھانے کا کہ یہ جادو ہے, یہ معجزہ ہے, اسپیشل فرشتے بھیجے اللہ تعالیٰ نے. تو ایک بات یہ ہے کہ فرشتے اللہ تعالیٰ کی جو گورنمنٹ حکومت چلتی ہے, سرکار چلتی ہے, اس کے اندر وہ لوگ اللہ کے حکم سے کام کرتے ہیں. فرشتوں سے اللہ اچھے کام بھی کرواتے ہیں اور جس کو دنیا برا کام کہتی ہے وہ کام بھی فرشتے کرتے ہیں. سارے کام اللہ فرشتوں سے کرواتے ہیں. اب نبیوں کا کام صرف خیر کا ہوتا ہے, بھلائی کا ہوتا ہے, نیکی اور اچھائی کا ہوتا ہے. تو اللہ تعالیٰ نبیوں کو جادو کی برائی سے بچانا چاہتے تھے, اس لیے نبیوں سے یہ کام نہیں کرایا اور اللہ تعالیٰ نے آسمان سے باقاعدہ یہ دو فرشتے بھیجے بابل شہر میں. ایک حکمت یہ سمجھ میں آتی ہے. دوسری بات یہ ہے کہ جب لوگوں کو سکھانا تھا, بتانا تھا, بچانا تھا, تو ظاہر بات ہے کہ جادو کی باتیں بولنے بھی پڑے گی, اور نبی کی زبان پر جادو کی بات آوے وہ اچھا نہیں لگتا. فرشتے بولے کوئی حرج نہیں, لیکن نبی جادو کی بات بولے یہ اچھی بات نہیں. اس لیے اللہ تعالیٰ نے آسمان سے باقاعدہ دو فرشتوں کو بھیجا. اور تیسری بات بڑی یہ ہے کہ اللہ تعالیٰ فرشتوں کو بھیج کر کے لوگوں کو فرق کرانا چاہتے تھے کہ نبی اور نبی کا معجزہ یہ ہیں اور جادوگروں کا جادو وہ ہیں جو فرشتے بتاتے ہیں. انہوں نے آ کر کے شہر میں رہنا چالو کیا, لوگ آنے لگے, فرشتے آئے. آج فرشتے جیسا انسان آوے تو لوگ ملنے آتے ہیں, تو فرشتے آ جاوے تو لوگوں کی کتنی بھیڑ لگ جاوے. لوگ ان کے پاس ملنے کے لیے آنے لگے, چونکہ وہ انسان کی شکل میں تھے, انسانوں سے بات کرتے تھے, انسانوں سے ملتے جلتے تھے, تو لوگ ان کے پاس آنے لگے. فرشتوں نے بابل شہر میں پہلا کام یہ کیا کہ لوگوں کو بتلایا کہ بھائی یہ جادو, یہ منتر, اس سے اپنے آپ کو بچاؤ, یہ پڑھنے کی چیز نہیں ہے. فرشتوں نے باقاعدہ جادو پڑھ پڑھ کے لوگوں کو بتایا کہ یہ جادو ہے, یہ جادو ہے, بچو, یہ اچھی بات نہیں ہے. دوسرا کام یہ کیا کہ جادوگروں سے دور رہنے کی لوگوں کو تاکید کی کہ جتنے بھی میجک کرنے والے ہیں اس کے پاس مت جاؤ, یہ تمہارے ایمان کو, دین کو برباد کرنے والے ہیں. मालूम हुआ कि उलमाए किराम को, जिम्मेदारों को, लोगों को बतलाना चाहिए कि जादूगरों के पास जाना गलत है। हदीस में आता है कि जो काहिन के पास गया, ज्योतिष के पास गया, तो उसका ईमान खतरे के अंदर पड़ जाता है। हदीस में इस तरह का मजमून आता है। तो लोगों को रोकना चाहिए जादूगरों के पास जाने से। तीसरा काम इन्होंने ये किया कि लोग आकर के फरिश्तों को कहने लगे, हजरत हारूत, हजरत मारूत, हमको जरा जादू आप ही सिखाओ ना। चलो हम जादूगरों के पास नहीं जाते, तुम्हारे पास जादू का इल्म है, तुम जादू को जानते हो, तो तुम ही हमको सिखाओ। पूछा, भाई क्यों पब्लिक सीखना चाहती है? कहा, इसलिए सीखते हैं ताकि हम जादू के जरिए गलत अकीदे में न पड़े और जादू के चक्कर में न पड़े, इसलिए सीखना चाहते हैं। गलत चीज आदमी को मालूम हो तो आदमी बचे, गलत चीज का पता ही ना हो तो आदमी कैसे बचे। तो कहा, हमको जादू सिखाओ, बताओ क्या है जादू, ताकि हम लोग जादू से बचे और गलत अकीदे से अपने आप को बचा रहे। ये लोगों ने रिक्वेस्ट करना शुरू की, तो ये दोनों फरिश्तों ने जादू सिखाना शुरू किया पब्लिक को। सीख के आए थे और लोगों को सिखाना चालू किया। लेकिन जब लोगों को जादू सिखाते थे तो सबसे पहले कहते थे फरिश्ते, कंडीशन करते थे, क्या कहते थे कि अल्लाह ताला ने हमको जो जमीन के ऊपर भेजा है और जादू लेकर भेजा है, इन्नमा नहनु फितना, एक इम्तिहान है, एग्जाम है अल्लाह की तरफ से कि तुम जादू में पढ़ते हो कि नबी की बात सीखते हो। हमको अल्लाह ने आजमाइश, इम्तिहान बना के भेजा है, लिहाजा तुम जादू सीख के कुफ्र मत करना, काफिर मत बन जाना, ईमान का सौदा मत करना। उसकी मिसाल ऐसी है जैसे कि आपने लाइसेंस की गन की दुकान खोली। अब कोई गन लेने के लिए आवे तो आप कहोगे नहीं, गन तो ले जा, खुद को गोली मत मारना, बीवी को गोली मत मारना, बच्चे को गोली मत मारना, ले तो जाता है। लेकिन भाई दुकान खोली आपने, सर्टिफाइड दुकान खोली, लेकिन आपके यहाँ कोई भी ग्राहक आएगा तो आप नसीहत करोगे कि कभी जो है डागरी छटक जावे तो घर में सबको मत गोली मार देना, ये नसीहत आदमी करता है। तो फरिश्तों ने लोगों को जादू सिखाना तो चाहा, लोगों ने सीखा, लेकिन साफ नसीहत करते थे कि देखो ये फितना है और तुम जादू सीख करके कुफ्र में मत पड़ जाना, ईमान का सौदा मत कर जाना। अब लोग प्रॉमिस करते थे, जी जी हजरत हारूत, जी जी हजरत मारूत, दोनों फरिश्तों को, हम जादू सीखेंगे, कोई रॉन्ग काम नहीं करेंगे, कोई गलत काम नहीं करेंगे, हम तो सिर्फ इसलिए सीख रहे हैं ताकि उससे बचे। यूं पक्की प्रॉमिस करते थे। लेकिन लोग जाने के बाद कुछ तो वादा निभाते थे और जादू से कुछ नहीं करते थे, बस सीख लिया। लेकिन बहुत से लोगों ने वादा खिलाफी की, फरिश्तों के पास जादू सीखा और सीख करके जाकर के उन्होंने गड़बड़ी चालू की। क्या गड़बड़ी चालू की? कि जादू सीख कर लोगों पर जादू करना चालू किया, लोगों को तकलीफ देना चालू किया, परेशान करना चालू कर दिया। और दूसरी बड़ी तकलीफ ये हो गई कि जादू करते 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 ईमान बर्बाद किया और ईमान बर्बाद करके कुफ्र के अंदर पड़ने लगे। ये लोगों ने वादा खिलाफी की। जैसे कि कोई प्रॉमिस करके गन ले जावे, ने ले जा करके फिर जो है किसी अच्छे आदमी को मार डाले, तो बेचारा दुकानदार क्या करेगा, दुकानदार का इसमें क्या फॉल्ट है, क्या वाक है उसके अंदर, वो जो ले गया उसका कसूर है। बहुत से लोग मेडिसिन की दुकान पर जाते हैं कि भाई कीड़े मारने की दवा दो, घर में कीड़े बहुत है, और फिर खुद पी जाकर किसी को पिला के मार डालते हैं,
तो उसमें मेडिकल स्टोर वालों का क्या फुसूर विचार होगा। तो फरिश्तों ने सिखाया, प्रॉमिस भी ली, लेकिन बहुत से बदमाश लोगों ने उससे लोगों को तकलीफ देना शुरू किया। क्या किया? सबसे बड़ा काम, फयतअल्लमून मिन्हुमा मा युफर्रिकून बिही बैनल मरई व ज़ौजी। ऐसा जादू किया कि हस्बैंड वाइफ में झगड़े करवावे। ये कुरान की आयत सुना रहा हूं, हस्बैंड वाइफ में झगड़े करवावे, तलाक करवावे, जुदाई करवा देवे। ऐसा जादू उन्होंने करना चालू किया। और इन जादूगरों बदमाशों की बात यही होती है कि जादू करके वो सबसे ज्यादा फैमिलियों में लड़ाई करवाते हैं, झगड़े खड़े करवाते हैं। और ऐसे झगड़े करवाते हैं ये बदमाश लोग कि अल्लाह न करे तलाक हो जावे, हस्बैंड वाइफ में नाराजगी हो जाए, भाई भाई में नाराजगी हो जाए, भाई बहन में नाराजगी हो जाए, पार्टनरों में नाराजगी हो जावे। ऐसे झगड़े ये जादू के जरिए से खड़े करवाते हैं। ये कुरान में अल्लाह ताला ने फरमाया, फयतअल्लमून मिन्हुमा मा युफर्रिकून बिही बैनल मरई व ज़ौजी। अब थोड़ी सी डिटेल समझो बात ध्यान से, कि ये जादूगर लोग जादू कैसे कैसे करते हैं और जादू कितनी किस्म का होता है, और जादू की थोड़ी बहुत डिटेल समझो थोड़ी बहुत। पहली बात ये है कि जादू के अंदर भी असबाब होते हैं। ये दुनिया दारुल असबाब है, जैसे कि शादी के लिए सबब है, औलाद के लिए सबब है निकाह करना, पेट भरने के लिए सबब है मेहनत करके कमाना, ये दुनिया दारुल असबाब है। तो जादू के अंदर भी कुछ असबाब होते हैं, उससे जादू होता है। और ये असबाब दो तरह के होते हैं, मरई गैर मरई। कुछ असबाब नजर आते हैं, दिखते हैं, और कुछ असबाब साधन सामग्री दिखती नहीं है, ऐसी चीजों के जरिए जादू होता है। और अंबियाए किराम के जो मौजिजात होते हैं उसका असबाब की दुनिया से कोई ताल्लुक नहीं होता है, वो अल्लाह ताला डायरेक्ट नबी के हाथ पर जाहिर करते हैं। ये बहुत बड़ा फर्क है जादू और मौजिजे में। अब कैसे कैसे जादूगर लोग जादू करते हैं, नंबर एक ध्यान से समझो, इंसान के बाल, इंसान के नख, इंसान के इस्तेमाल किए हुए कपड़े, ऐसी चीजों के ऊपर दूसरी चीज मिलाते हैं, उस पर कुछ लिखते हैं मंत्र तंत्र, या उसके ऊपर मंत्र तंत्र पढ़ के फूक मारते हैं और उसके जरिए से वो लोग जादू करते हैं। ये एक है जादूगरों का जादू करने का तरीका। और हदीस से साबित है कि एक यहूदी लड़का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाल ले गया, जो कंघी से निकलते हैं कास्की से, और यहूदी ने उसके ऊपर मंत्र पढ़ के नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पर जादू किया। इसीलिए बाल नख उसको दफन करने का सिस्टम बनाओ, ये आदाब में से भी है और उसकी बरकत से जादू से हिफाजत भी होगी। पुराने कपड़े मैले कपड़े ये किसी गलत हाथ में न चढ़ जावे। जादूगर लोग घर के नौकरों से चोरियां करवाते हैं और जादूगरों को पहुंचा देते हैं, इसीलिए इसमें बहुत अलर्ट रहने की जरूरत है। नंबर दो, शैतान नापाक जिन्नात जिनको हम कहते हैं, उनको लोग खुश करते हैं और खुश करके उनकी हेल्प लेते हैं, उनकी मदद लेते हैं और उनके जरिए से जादू करवाते हैं। उसको आमिलों की भाषा में आसेबी सहर कहते हैं। कभी किसी आमिल से पाला पड़ा हो तो आमिल कहेगा चेक करके, آسے بھی سہر ہے. اس کا مطلب یہ ہے کہ ناپاک جنات, خبیث شیطان, اس کی ہیلپ اور مدد لے کر کے آپ کے اوپر جادو کیا گیا ہے.
اب ناپاک جنات خبیث کیسے مدد کرتے ہیں, کیسے وہ ہیلپ کرنے آتے ہیں, وہ بھی سمجھو. مدد کرنے کا ایک طریقہ یہ ہے کہ کچھ کفر شرک کی باتیں ہوتی ہیں, اس کو خاص سٹائل میں پڑھنا ہوتا ہے,
تو پڑھنے سے وہ شیطان خوش ہوتے ہیں اور مدد کرنے کے لیے آ جاتے ہیں. جیسے ہم قرآن پڑھتے ہیں تو فرشتے دوڑ کے آ جاتے ہیں. جیسے ترمذی شریف میں حدیث ہے, ایک صحابی نے نماز میں رکوع سے اٹھ کر کے ایک تسبیح پڑھی, ربنا لک الحمد حمدن کثیرن طیبن مبارکن فی. تو نماز کے بعد حضور نے پوچھا کس نے پڑھا یہ تسبیح, تو صحابی نے کہا میں نے پڑھا. تو نبی پاک صلی اللہ علیہ وسلم نے کیا فرمایا, جب تم نے یہ تسبیح پڑھی تو میں نے دیکھا کہ 31 یا 33 فرشتے آسمان سے دوڑ کے آئے اس تسبیح کو لینے کے لیے. تو پاک تسبیح پڑھتے ہیں تو فرشتے دوڑ کے آتے ہیں, تو ناپاک گندی تسبیح پڑھتے ہیں تو شیطان مدد کرنے کے لیے آتے ہیں, ناپاک جنات مدد کرنے کے لیے آتے ہیں. تو یہ بدماش جادوگر لوگ کیا کرتے ہیں, ایسی تسبیحیں پڑھتے ہیں گندی ناپاک, اور اس کلمے کی وجہ سے شیطان خوش ہوتا ہے اور وہ آدمی کے ہیلپ اور مدد کرنے کے لیے دوڑ کے آتا ہے. تو کہتے ہیں کہ فلاں آدمی پہ جادو کرنے کا ہے, تو جنات کہتا ہے, شیطان کہتا ہے, ٹھیک ہے میں کر دوں گا, اس طرح وہ ہیلپ کرتے ہیں. دوسرا ہیلپ لینے کا طریقہ ان کی تعریف, جیسے کہ انسان کی تعریف کرو کہ ماشاءاللہ آپ تو بہت اچھے ہو, بہت سخی ہو, بہت خدمت کرتے ہو, تو آدمی خوش ہو جاتا ہے. پھر کیا کہتا ہے, کچھ کام ہو تو کہنا, میں تمہاری مدد کروں گا. تو شیطان کی ناپاک جنات کی تعریف کرو تو وہ بھی خوش ہو جاتے ہیں, اور خوش ہو کے کہتے ہیں کچھ کام ہو تو کہنا, میں تیری مدد کرنے آؤں گا. تو کہتا ہے کہ وہ آدمی سے میرا ذرا 36 کا آنکڑا ہے, اس کے اوپر جادو کرنے کا ہے. اس طرح جنات کی ناپاک شیطان کی مدد لیتے ہیں. اور یہ سورہ جن میں ہے یہ مضمون, وَأَنَّهُ كَانَ رِجَالٌ مِّنَ الْإِنسِ يَعُوذُونَ بِرِجَالٍ مِّنَ الْجِنِّ فَزَادُوهُمْ رَهَقًا. کہ انسان جیسی اشرف المخلوق جنات کی تعریف کرے, جنات سے مدد مانگے, وہ خوش ہو جاتے ہیں اور کہتے ہیں کہ جب کام پڑے مجھے بلا لینا, میں مدد کرنے کے لیے آ جاؤں گا. اس طرح جو ہے ان کی تعریف کر کے ناپاک شیطان کی مدد لیتے ہیں. نمبر 3, ستارے جو نکلتے ہیں رات میں, سٹارز, اس میں کچھ خاص خاص ستارے ہوتے ہیں, زہرا اور ایک دھروو کا تارا ہوتا ہے, گجراتی میں دھروو کا تارا کہتے ہیں. اس طرح کے خاص خاص سٹار اور تاروں کی عبادت کرتے ہیں, پوجا کرتے ہیں, اور اس کی وجہ سے شیطان خوش ہو کے کہتا ہے بھائی کچھ کام ہو تو کہنا, میں مدد کرنے کے لیے آؤں گا. اور پھر ان کے ذریعے سے وہ جادو کراتے ہیں. ایک چوتھی سسٹم سمجھو, ہماری یہاں گجراتی میں اس کو کہتے ہیں بلی چڑھانا, یعنی بے قصور کسی کو مار ڈالتے ہیں, چھوٹے بچوں کو اٹھا کے لے جا کر کے مرڈر کاٹ ڈالتے ہیں, بڑے آدمی کو مار ڈالتے ہیں, خاص طرح کی عورتوں کو مار ڈالتے ہیں, اور ان کا خون جو ہوتا ہے وہ شیطان کو وہ چاٹنے اور پینے کے لیے دیتے ہیں, بھیٹ چڑھاتے ہیں, چڑھاوا چڑھاتے ہیں. اور پھر جب اس کو خون پینے کو ملتا ہے, چاٹنے کو ملتا ہے, تو پھر وہ مدد کرنے کے لیے آتا ہے. اس لیے ایسے قصے ہوتے رہتے ہیں کہ انسان گم ہو گیا, بچے گم ہو گئے, پھر ان کی لاش ملی اور خون نہیں ملا, تو وہ ناپاک جنوں کو, خبیث شیطانوں کو اس طرح غلط طریقے سے مرڈر کر کے, خون پلا کر کے, پھر ان کے پاس مدد لیتے ہیں, ہیلپ لیتے ہیں, اور پھر وہ لوگ جو ہے ناپاک جادو کراتے ہیں. پانچواں طریقہ یہ ہوتا ہے کہ ناپاکی میں رہتے ہیں, غسل ہی نہیں کرتے, इस तरह के जादू करने वाले दो दो बरस पांच पांच बरस नापाक ही रहते हैं और नापाकी खाते पीते भी है। जैसे कि काली कुत्ती का पाखाना खाते हैं, औरत का हैस का खून चाटते हैं, इस तरह की चीजें वो करते हैं। नापाक रहना, नापाक चीज खाना पीना और फिर उसके जरिए से शैतान खुश होता है। जैसे कि आप पाक साफ होके आओ तो फरिश्ते मिलते हैं, फरिश्ते खुश होते हैं जुमा के गुसल से, ईद के गुसल से, और पाक होकर आओ इत्र लगा के आओ फरिश्ते खुश हो जाते हैं। तो आप नापाक और गंदे रहोगे तो शैतान खुश होगा, खबीस खुश होगा, और वो आकर आपको कहेगा भाई कुछ काम में मदद हो तो कहना मैं तुम्हारी मदद करने तैयार हूं। इस तरीके से वो शैतानों से, खबीस जिनों से मदद लेकर के वो जादू करने का काम करते हैं और उनके आपस में कांटेक्ट और दोस्ती हुआ करती है। ये कामिल साहब के पास बहुत पहले एक मर्तबा बचपन में जाना हुआ तो कहने लगे कि बकरे की अक्खी डीच लाने पड़ेगी। डीच का मतलब जिसमें कलेजी फेफसू तिल्ली वगैरह होती हो पूरा, फिर का उसके ऊपर मंत्र पढ़ के जहाँ चार रास्ते होते वहां छोड़ने जाना पड़ेगा, फिर उसके ऊपर कुछ कंकु रखने का फिर क्या होगा तो क्या शैतान आके खा जाएगा और फिर तुम्हारा काम हो जाएगा। पता नहीं ऐसी अजीब अजीब गंदी और अकल में ना आवे ऐसी बातें वो लोग इंसानों से करवाते हैं और फिर जो है मदद लेकर के लोगों पर जादू करने का काम करते हैं। ये आसेबी सहर कहलाता है जो बड़ी खतरनाक चीज होती है। एक चीज होती है नजरबंदी। नजरबंदी के अंदर क्या होता है, इंसान के दिमाग के ऊपर, इंसान की आंखों के ऊपर कुछ तसर्रुफ करते हैं जिसकी वजह से होता क्या है और दिखता क्या है, वो नजरबंदी कही जाती है। और कुरान के अंदर भी नजरबंदी का तस्केरा मौजूद है, कुरान से साबित है। कुरान की एक आयत के अंदर है सहरु आयुनन्नास के लोगों की आंखों पर जादू किया यानी नजरबंदी की। दूसरी जगह कुरान के अंदर है युखय्यलु इलैहि मिन सिहरिहिम अन्नहा तसआ, उन जादूगरों ने हजरत मूसा अलैहि सलाम के सामने रस्सियों पर लकड़ियों पर ऐसा जादू किया कि उनको ख्याल में ऐसा लगता था कि सांप इन्हें दौड़ रहे, हालांकि वो रस्सियां और लकड़ियां थी, कुछ भी नहीं था, लेकिन सांप बन के दौड़ते हुए नजर आ रहे थे। और एक तीसरी आयत में भी उसका तस्किरा है कुल हल उनब्बिउकुम अला मन तनज़्ज़लु शयातीन तनज़्ज़लु अला कुल्ली अफ़ाकिन अतीम, बड़े खतरनाक गुनेगार और झूठे लोगों के पास, बदमाशों और शरीरों के पास ये जिन्नात नापाक और शैतान खबीस आते हैं और फिर वो आकर के उनकी मदद करते हैं। तो बहरहाल ये सब तरीके हैं इन जादूगरों के जादू करने के और फिर वो लोगों के ऊपर जादू करते हैं। अल्लाह सुबहानहु व ताला ने हमें अकीदे की बात समझाई, बहुत बड़े अहम अकीदे की बात जो हर मुसलमान को हमेशा याद रखनी चाहिए, वो क्या वमा हुम बिदारीन बिही मिन अहद इल्ला बिइज़्निल्लाह। ये ईमान हर मोमिन के पास होना चाहिए कि जादू खबीस जिन्नात शैतान अल्लाह ताला के फैसले के बगैर किसी को कोई नुकसान नहीं पहुंचा सकते। अल्लाह का फैसला होगा, अल्लाह की मर्जी होगी तो ही वो नुकसान पहुंचा सकेंगे, वरना कोई में कोई ताकत नहीं है कि वो किसी को नुकसान पहुंचावे। अल्लाह से आगे कौन जा सकता है। इसीलिए एक बहुत बड़े अल्लाह के वली ने फरमाया कि जादू का बेहतरीन इलाज ये है कि अल्लाह से दुआ करो, क्योंकि जादू का असर होगा अल्लाह के हुक्म से, हुक्म नहीं होगा तो जादू का असर नहीं होगा। इसीलिए दुआ करो अल्लाह ताला से और दुआ करवाओ तो उसकी बरकत से अल्लाह ताला जादू को काट देंगे, खत्म कर देंगे। اور اس کے لیے جو جائز حدیث میں آئے ہوئے اسباب ہے وہ اسباب و وسائل بھی آدمی کو اختیار کرنے چاہیے. لیکن یہاں یہ بات بھی ذہن میں رہے, خالی خالی وہم میں نہیں پڑنے کا. بہت سے لوگ وہمیلے بھی بہت ہوتے ہیں, بیماری ہے نہ جادو 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 کے نام پہ پڑے رہتے ہیں. تکلیف کچھ ہے, رات کو بلی آتی ہے اور کہتے ہیں کہ روز میرے گھر میں جنات آتا ہے. بہت سے ایسے وہمیلے بھی ہوا کرتے ہیں, تو بہت وہم کے اندر پڑنے کا نہیں. اور کسی کے بارے میں فکس تعین کے ساتھ نہیں کہنے کا کہ اس نے مجھے جادو کروایا ہے, اس نے کیا ہے, ایسی تعین میں بھی پڑھنے کا نہیں. پہلے بھی میں یہ عقیدہ بتلا چکا ہوں کہ کوئی بڑے سے بڑا عامل اور باپو آ جاوے ہوا میں اڑتا ہوا, تو بھی اس کے پاس کوئی عمل ایسا نہیں ہے کہ وہ فکس کہہ سکے کہ اس نے کرایا اس نے کرایا اس نے کرایا. بالکل جھوٹا. حضرت شاہ ولی اللہ صاحب اور حضرت شاہ عبد العزیز صاحب محدث دہلوی رحمت اللہ علیہ, اتنے بڑے محدث, ان کی عملیات کی کتاب میں جو انہوں نے عملیات لکھے ہیں وہاں انہوں نے یہ بات صاف لکھ دی ہے. لہذا کسی کے بارے میں یقین سے مت کہو کہ اس نے کرایا اس نے کرایا, اور باپوؤں کی بات میں مت آؤ. جو باپو نام بتاوے وہ فتین باپو ہے, ایسوں کے پاس علاج بھی مت کراؤ. ان کے پاس کوئی شرعی دلیل نہیں ہے کہ وہ تعین کے ساتھ بتلا سکے کہ اس نے کرایا. حضرت نبی کریم صلی اللہ علیہ وسلم پر جو جادو ہوا تھا وہ تو وحی کے ذریعے سے بتایا گیا کہ کس نے جادو کیا ہے, فرشتوں نے آ کے بتلایا, تو حضور نے جو ہے پتا چلا کہ فلاں فلاں یہودی نے ان کی لڑکیوں نے جادو کیا. آج کسی پر وہی تھوڑی آتی ہے. اس لیے بہت سے باپو فتین لوگ ہیں جو فتنے کرواتے ہیں, جھگڑے کرواتے ہیں. ان کو صاف بات کہنے کی, علاج کرو, نام کی باتیں ہم نہیں سنیں گے. اور پورے یقین سے میں کہتا ہوں کہ ان کے پاس کوئی شرعی دلیل نہیں ہے کہ وہ بتا سکے کہ کس نے جادو کیا. سب اٹکل پچو کے چکر کے اندر پڑے رہتے ہیں, اسی لیے ایسی چیزوں میں پڑنا نہیں چاہیے. اور قرآن حدیث کے علاج اپنی آؤ, جو مسنون وظائف کتاب چھپی ہے نا اردو میں بھی, گجراتی میں بھی, انگلش میں بھی, وہ پہلے بھی تقسیم کروائی تھی, اس میں حدیث جتنی بھی ہے سب لکھ دی ہے. نبی پاک صلی اللہ علیہ وسلم پر جب جادو کیا حضور کیا پڑھتے تھے, جنات مستی والے آئے تو حضور کیا پڑھتے تھے, وہ ساری باتیں اس میں لکھی ہوئی. وہ پڑھو تو انشاءاللہ وہ خود بخود کٹ جائے گا اور آسانی ہو جائے گی, تکلیف اللہ تعالیٰ دور کر دیں گے. تو قرآن حدیث کی چیزیں پڑھو, انشاءاللہ اس کی برکت سے اللہ تعالیٰ شفا عطا کر دیں گے. اور حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ نے معرف القرآن میں ثبوت کے ساتھ لکھا ہے کہ کچھ جادو ایسے بھی ہوتے ہیں کہ اس سے انسان جانور بن جاوے, یعنی پوری چیز بدل جاوے, حقیقت بدل جاوے, یہ ممکن ہے جادو کے ذریعے سے. پھر ایک جلیل القدر تابعی حضرت کعب احبار کی بات نقل کی, جن کی روایت حدیث کی مشہور کتاب موطا امام مالک میں ہے, کہ کعب احبار ایمان لائے تو یہودیوں نے ان کے اوپر جادو کیا. تو کعب احبار کہنے لگے کہ میں کچھ کلمات پڑھتا ہوں, اگر وہ نہ پڑھتا تو یہ لوگ مجھے جادو سے گدھا بنا دیتے. تو جادو سے انسان گدھا بن سکتا ہے, ممکن ہے حقیقت بدلنا. تو پھر حضرت کعب احبار کو پوچھا گیا وہ کیا دعا تم پڑھتے ہو, تو انہوں نے وہ دعا بتلائی جو موطا کی روایت میں ہے, اور وہ جو مسنون وظائف کتاب آپ کے پاس ہے گھروں میں اس میں وہ دعا لکھی ہوئی ہے ریفرنس کے ساتھ, اس کو پڑھا کرو تو انشاءاللہ اللہ تعالی حفاظت فرمائیں گے. اس زمانے میں پھر جاہلیت کے دور کے کچھ آثار لوٹ آئے ہیں, لوگ پھر بہت جادو الا بلا ٹوٹکا چکروں میں اس وقت پڑے ہوئے ہیں. ایمان کو برباد کرنے والی چیز, آخرت کو برباد کرنے والی چیز, اس لیے اس سے اپنے آپ کو بچانا چاہیے, توبہ کرنی چاہیے. ایسی چیزوں میں پڑھنے والے لوگوں کو سمجھانے کی ضرورت ہے. اللہ تعالیٰ اس لائن کے فتنوں سے حفاظت فرمائے، اور جن پر جادو الا بلا ہے ان کو شفا عطا فرمائے، ہماری اور ہمارے گھر والوں کی اللہ حفاظت فرماوے. جو دعائیں ہیں اس کے پڑھنے کا اہتمام کرو، مسنون وظائف پڑھو، انشاءاللہ العزیز سلامتی میں رہو گے. وآخر دعوانا ان الحمدللہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.